مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارا آج کا مذاکرہ پاکستان میں پاناما انکشافات کے اثرات پر ہے، جس کے بعد حکومت اور حزب مخالف اکٹھا تحقیقات کرنے کے لیے آمادہ ہو گئے ہیں۔ اس پروگرام میں ہم سیاست دانوں کی جانب سے بدعنوانی کا مقابلہ کرنے کی کوششوں پر سر فہرست بات کریں گے۔ آگے چل کر ہم پاناما لیکس میں پاکستان اور بھارت سے منظر عام پر آنے والے ناموں پر بات کریں گے، اور آف شور کمپنیوں کے وجود کی بنا ترقی پذیر ممالک کی معیشت کے پر اثرات پر بھی گفتگو کریں گے۔ اس وقت پروڈیوسر بتا رہے ہیں کہ اس موضوع پر بات کرنے کے لیے ہمارے ساتھ ہیں پاکستان مسلم لیگ کے نون کے امریکہ میں صدر روہیل ڈار، جبکہ پاکستان سے ہمیں جوائن کیا ہے پاکستان تحریک انصاف کے فردوس نقوی نے۔ آپ دونوں حضرات سے ابھی بات کرتی ہوں، لیکن کیونکہ یہ معاملہ تازہ ہے اور اس پر ہمارے پاس ابھی ایک رپورٹ آئی ہے، تو پہلے اس کو سنتے ہیں۔ پیش کر رہے ہیں ناصر محمود۔
پاکستان میں حزب مخالف نے پاناما لیکس کے معاملے پر پارلیمانی کمیٹی میں شریک ہونے پر آمادگی کا اظہار کرتے ہوئے دونوں ایوانوں کا احتجاجاً شروع کیا جانے والا بائیکاٹ ختم کرنے کا اعلان کیا ہے۔ وزیراعظم نے پیر کو قومی اسمبلی میں خطاب کرتے ہوئے اپنے اساسوں سے متعلق تفصیل ایوان میں پیش کی تھی، لیکن حزب مخالف نے یہ کہہ کر اسے تسلیم کرنے سے انکار کر دیا کہ اس میں اس کی جانب سے پاناما لیکس کے انکشافات پر وزیراعظم سے پوچھے گئے سوالوں کا جواب نہیں دیا گیا۔ وزیراعظم نے اس معاملے کی تحقیقات کے لیے متفقہ ضابطۂ کار ایک پارلیمانی کمیٹی کے ذریعے وضع کرنے کی تجویز دی تھی۔ منگل کو حزب مخالف کے رہنماؤں نے اپنے ایک اجلاس کے بعد اپنے نمائندے اس کمیٹی کے لیے نامزد کرنے پر اتفاق کیا۔ قومی اسمبلی میں قائد حزب اختلاف خورشید شاہ نے صحافیوں سے گفتگو میں کہا کہ ایوان سیاسی جماعتوں کا ان کے بقول گھر ہے اور وہ اس سے کیسے دور رہ سکتے ہیں۔ اپوزیشن جماعتوں نے ایوان میں وزیراعظم کے نہ آنے پر گزشتہ ہفتے شروع کیا جانے والا اجلاسوں کا بائیکاٹ بھی ختم کرنے کا اعلان کیا۔ اس موقع پر حزب مخالف کی دوسری بڑی جماعت پاکستان تحریک انصاف کے سینئر رہنما شاہ محمود قریشی کا کہنا تھا،
ہم گورنمنٹ کے ساتھ نیک نیتی سے کرپشن کو اور پیناما کے چوروں کو بے نقاب کرنے کے لیے سنجیدہ ہیں۔ حکومت کی سنجیدگی ان کا عمل بتائے گا وہ کتنے سنجیدہ۔
وزیراعظم نے بیرون ملک اساسوں اور اپنے بچوں کے نام آف شور کمپنیوں کے معاملے کی تحقیقات کے لیے حزب مخالف کے مطالبے پر سپریم کورٹ کو تحقیقاتی کمیشن بنانے کے لیے خط لکھا تھا، لیکن حکومت کی طرف سے کمیشن کے لیے مجوزہ ضابطۂ کار کو حزب مخالف نے مسترد کر دیا تھا۔ منگل کو ہی اسلام آباد میں صحافیوں سے گفتگو کرتے ہوئے وفاقی وزیر خزانہ اسحاق ڈار کا کہنا تھا کہ وزیراعظم نے شفاف انداز میں اپنے اساسوں سے متعلق تفصیل ایوان میں پیش کر دی ہے، لیکن ان کے بقول اس کی تحقیقات پارلیمان کی بجائے متعلقہ ماہرین ہی کر سکتے ہیں، جس کے لیے حزب مخالف سے مل کر ضابطۂ کار بنائے جائیں گے۔
ہماری کوئی کنڈیشنز نہیں ہیں، ہم تو چاہتے ہیں کہ بیٹھے آئیں، بیٹھ کے دیکھ لیتے ہیں ٹی آر کو جس طرح امپروو ہو سکتا ہے، اس میں امپروومنٹ کی گنجائش ہے تو امپروومنٹ کرنے کے لیے تیار ہیں۔
وزیراعظم، نواز شریف اور ان کی حکومت میں شامل عہدیداران حزب مخالف خصوصاً پاکستان تحریک انصاف پر پاناما لیکس کے معاملے پر سیاست کرنے کا الزام عائد کرتے ہوئے کہتے ہیں کہ وہ ملک کی ترقی و خوشحالی کے راستے میں رکاوٹ ڈال رہے ہیں، لیکن تحریک انصاف کے رہنماؤں کا اصرار ہے کہ بدعنوانی کے معاملے پر وہ اپنا احتجاج جاری رکھیں گے تا وقت کہ اس کی شفاف اور آزادانہ تحقیقات نہیں کی جاتی۔ ناصر محمود، وائس آف امریکہ، اسلام آباد۔
جی، اور ہم پاکستان تحریک انصاف کے فردوس نقوی سے ابتدا کرتے ہیں۔ فردوس نقوی، یہ بتائیے کہ اس وقت تو بتایا جا رہا ہے کہ اپوزیشن سرکار کی یہ جو آفر تھا ٹرمز آف ریفرنس کے تحت، جو ٹی او آر کے تحت جو کمیشن بننا تھا، کمیٹی بننی تھی، اس میں شامل ہونے کے لیے تیار ہو گئے ہیں، تو آپ بتائیے کہ ابھی بھی آپ لوگوں کے کوئی تحفظات ہیں، اور اگر ہیں تو وہ کیا ہیں؟
دیکھیے، ہم نے ہر دفعہ یہ دیکھا ہے کہ جو آفر اسمبلیز میں دیا جاتا ہے اور اس کے بعد اس کو عمل کروانے میں بڑی دقت ہوتی ہے۔ یہ ہمارا جب آرمی اسکول کے اندر دھماکہ ہونے کے بعد اور سارے مسائل ہونے کے بعد جب ہم نے دھرنا ختم کیا تھا، اس وقت بھی ہمیں یہی ایشورنس دی گئی تھی کہ ان قریب جلد بالکل یہ جوڈیشل کمیشن بن جائے گا، لیکن اس کی ٹرمز طے ہوتے ہوتے بڑا عرصہ گزر گیا۔ تو कहते हैं ना कि when it happens, then we will believe it.
अच्छा।
वाली सूरत हाल है। तो बाकायदा जो इस वक्त तक बड़े सियादे सवाल पूछे गए थे, साथ उनके जवाब देके मामले को कहा जा सकता था। खुद प्राइम मिनिस्टर की अपनी फैमिली के इंटरव्यूज में सारे ये कंफ्यूजन कॉज किए हुए हैं। उन्होंने कल अपनी तकरीर में उस कंफ्यूजन में एक और इजाफा कर दिया कि अब उन्होंने अपने मरहूम वालिद का भी जिक्र कर दिया। और शायद वो समझते हैं कि पाकिस्तान में लोग सवाल नहीं पूछेंगे किसी मरहूम के बारे में कि उसने ये पैसा कहाँ बाहर लेके गए। और अगर साबित भी हुआ कि वो बाहर लेके गए तो वो तो मरहूम हो चुके हैं, तो उसका क्या किया जाए।
तो नज़र आता है कि इस वक्त जो मसला है वो यही है कि पार्लियामानी कमेटी जो है वो जल्दी बननी चाहिए। उसके अलावा और कोई है आपके तहफ़ुज़ात?
देखिए, मैं समझता हूँ कि दी होल इशू वो अगर एक्सेप्ट कर लेना कि जो एक्यूज है उसे अपने आप को इनोसेंट साबित करना है इन मामलों में। यानी अगर उनका नाम आया है, अब वो साबित करें कि ये पैसे जो गए थे वो जायज तरीके से गए थे, ये टैक्स पेड रकम है या ये जायज तरीके से कमाई हुई रकम थी जिसकी बिजनेस ट्रांजैक्शन थ्रू ऑफिशियल चैनल्स थी। दोनों सूरत हाल में वो साबित करते। दूसरी चीज है कि जितना वो टैक्स देते आए हैं पिछले सालों में और उसके लिहाज से जो वो लाइफ स्टाइल गुजारते हैं उसकी भी जस्टिफिकेशन देनी चाहिए। इसी पाकिस्तान तहरीक इंसाफ का जो मौकफ है, वो जिसके चाहें, जिस पार्टी का आदमी हो चाहे वो बिजनेसमैन हो, सबकी तहकीक होनी चाहिए। लेकिन सबसे पहले तहकीक होनी चाहिए वो लोग जो गवर्नेंस या गवर्नमेंट का हिस्सा है। और आखिरी चीज ये है कि पाकिस्तान में करप्शन है, इससे हर पार्टी का फर्द जो है, चाहे वो किसी जमात में हो, सब इकरार करते हैं। दुनिया भर में पाकिस्तान को दुनिया के करप्ट तरीन ममालिक में शुमार किया जाता है। अभी तक उसकी परफॉर्मेंस में गवर्नमेंट को 3 साल हो रहे हैं, कोई इम्प्रूवमेंट नहीं हुई है।
अच्छा।
जब गवर्नमेंट करप्शन को रोकती नहीं है तो इसके माने उसके हाथ भी किसी न किसी जगह, या तो उसे ये मानना पड़ेगा कि वो इनकॉम्पिटेंट है तो स्टॉप करप्शन, और इट इज करप्ट इटसेल्फ।
अच्छा।
इसके बारे में हुकूमत कोई मौकफ नहीं रख रही। अभी आपने देखा कि बलूचिस्तान की गवर्नमेंट में, जिधर इनके एलाइज पावर में थे और ये खुद कोलिशन का हिस्सा था, कितना बड़ा स्कैंडल हुआ। अभी पनामा लीक्स को इतना अरसा हो गया है, कोई न एफबीआर ने मूव की, न हमारे यहाँ के किसी नैब ने मूव की कि उन बिजनेसमैन या उन लोगों के जिनके नाम आए उनसे पूछा तो जाए कि आपने ये अपनी कंपनीज या एसेट जो बाहर हैं, आप पाकिस्तान के शहरी हैं, आपने क्यों नहीं डिक्लेयर किए। मरियम नवाज वो डिपेंडेंट है अकॉर्डिंग टू नवाज शरीफ के अपने स्टेटमेंट, और वो पाकिस्तान की रेजिडेंट।
जी बिल्कुल, ये जो ये जो भी नुक्ते हैं वो अभी हम ये सवाल करते हैं रोहेल डार से, लेकिन उनके पास जाने से पहले ये बताइए फिरदौस नकवी कि इमरान खान के हवाले से भी खबरें आई हैं कि उन्होंने लंदन में फ्लैट जो खरीदा था तो ऑफशोर कंपनी में पैसे रखे थे, और फिर बाद में ये भी कहा जाता है कि जब उन्होंने इलेक्शन लड़ा पाकिस्तान में 2013 में, तो जो फ्लैट बेचने के बाद दौलत उन्होंने हासिल की उसको उन्होंने डिक्लेयर नहीं किया। इस पर आप लोगों ने क्या मौकफ लिया है?
जी, मेरा तो बड़ा सिंपल मौकफ है, इसे इमरान खान इज गिल्टी, देन ही शुड बी कन्विक्टेड एंड देन ही कैन नॉट कंटेस्ट इलेक्शन। इसमें कौन से, इट इज अक्रॉस द बोर्ड।
अच्छा।
इट डजंट मीन कि पीटीआई का अगर कोई आदमी है वो करे तो वो सही होगा, कोई दूसरा करे तो वो गलत होगा। हम तो बड़े क्लियर हैं अपने मौकफ में, हमारे हमें यकीन है इस बात का कि अवर चेयरमैन हैज डन नथिंग रॉन्ग, ही हैज डिक्लेयर्ड एवरीथिंग। उनका कोई असासा मुल्क के बाहर नहीं है, उन्होंने जो 1983 में कंपनी बनाई थी उन्होंने खुद ओन की, किसी और ने लीक नहीं लाए थे, लेकिन हमने कहा वी विल क्लियर द ईयर।
अच्छा।
और मैं तो ये कहता हूँ अगर इमरान खान गिल्टी फॉर्म किए जाए तो, और उन्होंने खुद अपने आप को कहा है कि मैं नवाज शरीफ के साथ गोकर पार्टी का स्टैंड है कि पहले नवाज शरीफ की होनी चाहिए, उन्होंने कहा आप मुझे भी साथ साथ तहकीकात कर ले। उन्होंने ऑफर किया जरूर आप लोग साथ साथ तहकीकात कर ले, और अगर वो किसी तरीके से भी किसी गलत काम में मुलविस पाए गए हैं या कानून तोड़ा है तो उनकी भी वो कानून के लिहाज से सजा होनी चाहिए।
अच्छा जी, हम चलते हैं रोहेल डार की तरफ जो पाकिस्तान मुस्लिम लीग नून के सदर हैं, अमरीका में होते हैं। ڈار صاحب یہ بتائیے کہ پی ٹی آئی کے رہنما نے کہا ہے کہ پی ٹی آئی اس وقت تیار ہے اور اپنے آپ کو احتساب کے لیے پیش کرتی ہے. یہ بتائیے کہ اس وقت جو ٹرمز آف ریفرنس ہیں اس کے مطابق آپ لوگ سمجھتے ہیں کہ تحقیقات کتنی وسیع ہوں گی اور جن جن لوگوں نے پاکستان میں ٹیکس نہیں دیا, ٹیکس کی چوری کی اور دیگر اس طرح کے جو ہیں معاشی بدعنوانی ظاہر کی, آپ کے خیال میں ان کے نام سامنے آئیں گے؟
جی بہت شکریہ نفیسہ. دیکھیے جہاں تک تعلق ہے احتساب ہونے کا تو اس میں وزیر اعظم نے سب سے پہلے خود قوم کے خطاب کے ذریعے اپنے آپ کا احتساب کی پیش کیا تھا پہلے دن ہی, اور اس کے بعد جہاں تک تعلق ان کی ذات کے حوالے سے ہے, آپ کو یہ یاد رہے کہ پاناما لیک میں وزیر اعظم کا نام نہیں ہے, لیکن اس کے باوجود اپوزیشن نے اپنی بدنیتی کے حوالے سے ان کا نام مسلسل یہ پروپوگیٹ کیا گیا ہے کہ وہ بدعنوانی اور آف شور کمپنی کے مالک ہیں, حالانکہ وہ نہیں ہیں.
نہیں, اس بات کو میں ذرا آگے بڑھاتی ہوں کیونکہ ظاہر ہے کہ کوئی وزیر اعظم جو ہیں, اور کیونکہ وزیر اعظم نواز شریف کافی عرصے سے سیاست میں ہیں تو ظاہر ہے اپنے نام سے تو کوئی آف شور کمپنی نہیں کھولیں گے. دیگر یہ کہ وہ جو بچے ہیں جن کے نام پر یہ ہیں وہ خاصے نو عمر تھے جس وقت یہ آف شور کمپنی کھولی گئی, اس پر آپ کیا کہنا چاہیں گے؟
نہیں, جب یہ آف شور کمپنی کھولی گئی تو بچے جو تھے وہ بالغ تھے, نو عمر نہیں تھے, اور یہی وہ چیز ہے جس کے لیے پہلے دن سے یہ پروپوز کیا گیا ہے کہ ایک ایسا آزاد کمیشن ہو. پہلے اپوزیشن نے کہا تھا کہ وہ نیب کے حوالے سے, ایف آئی اے کے حوالے سے بنایا جائے, پھر انہوں نے کہا کہ نہیں جی وہ جج ہوں, پھر انہوں نے کہا جی سپریم کورٹ پاکستان کے حوالے سے, اور جو بھی ان کی ڈیمانڈ تھی اس حوالے سے کمیشن بنانے میں کسی کو اعتراض نہیں ہے. میں سمجھتا ہوں کہ جو مناسب فورم ہوگا ان تمام الزامات کی تحقیقات کی وہ فورم ہوگا, نہ یہ ورڈکٹ جو ہے یہ اپوزیشن نے کسی کو فیصلہ سنانا ہے, نہ کسی اینکر سے سنانا ہے, نہ آپ نے میں نے یہ فیصلہ کرنا ہے.
جی,
ایک جوڈیشس فورم ہوگا جہاں بیٹھ کے سب اپنی صفائی میں جو ان کے پاس معاملات ہیں وہ پیش کریں, اور اس میں کوئی دو رائے نہیں ہے, اگر کوئی بھی گلٹی ہے تو اس کو سزا ملنی چاہیے, اس میں کسی میں دو رائے نہیں ہے. اور جہاں تک تعلق آپ نے بھی عمران خان کے حوالے سے کہا, دیکھیے ہمیں پرسن اسپیسیفک بات نہیں کرنی چاہیے, میں تو جنرل بات کر رہا ہوں. عمران خان صاحب نے غلط کیا ہے تو میں سمجھتا ہوں, بہت لوگ سمجھتے ہیں انہوں نے غلط کیا ہے, لیکن ظاہر ہے ان کے جو لوگ عامی ہیں سمجھتے ہیں انہوں نے ٹھیک کیا ہے, لیکن اس کا فورم جو ہے وہ جوڈیشس فورم ہوگا, پلیٹ فارم ہوگا جہاں پہ اپنے ثبوت پیش کریں.
اچھا, آپ دونوں حضرات ہمارے ساتھ رہیں اس لیے کہ ہم بھارت سے بھی ایک نقطۂ نظر لیں گے. آپ جانتے ہیں کہ کافی سارے بھارتی نام بھی آئے ہیں پاناما لیکس میں, اور ہم سنیں گے کہ بھارت نے کس طرح ڈیل کیا ہے ایسے لوگوں کے ساتھ. لیکن اس دوران ہمیں کچھ لوگوں نے کال بھی کیا ہے, بہت مختصر ان کو سنتے ہیں. سوابی سے کال کیا ہے ہمیں غلام فاروق نے. جی غلام فاروق کہیے سوابی سے. جی
السلام علیکم نبیزہ صاحبہ.
وعلیکم السلام.
میں نے آپ سے جو ہے نا ایک کوشچن ہے اور ایک تھوڑا سا میں تذکرہ کروں گا. پہلی بات تو یہ ہے نا کہ آپ کے لیے کوئی پاکستان میں مسلم لیگ نون کا نمائندہ نہیں ملا کہ آپ نے امریکہ سے جو ہے نا اس کی نمائندہ
ہے تو وہی پارٹی ہے تو وہی پارٹی.
اچھا بہرحال جو بھی ہے, اور دوسرا میرا ایک سوال یہ ہے نا بلکہ ایک تذکرہ ہے کہ موجودہ حکومت نے جو ہے نا جو الیکشن دان جی جس کے بارے میں اس کی تحقیقات پر جو ہے نا 3 سال لگائے نا, ابھی جو ہے نا یہ جو پاناما لیکس آئے ہیں نا تو یہ کبھی ایک کمیٹی بنائیں گے کبھی دوسری, اور چلا یہ 2 سال بھی پورے ہو جائیں گے.
اچھا بہت شکریہ آپ کے کال کرنے کا, شکریہ 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 شکریہ, آپ کی بات سن لی ہم نے. ہمیں کال کیا ہے خوشحال خان نے کال کیا ہے. جی
باجی السلام علیکم.
وعلیکم السلام.
باجی میرا موقف یہ ہے کہ چاہے نواز شریف صاحب ہیں, چاہے عمران خان صاحب ہیں, چاہے کوئی اور ہے, جن کے اثاثے باہر ملک میں نا برائے کرم اور سارے اثاثے پیسے وغیرہ سارے آ کے اپنے ملک میں جمع کرائیں. مہربانی,
شکریہ. جی اور رب نواز نے کال کیا ہے راولپنڈی سے. جی بہت مختصر رب نواز راول پنڈی سے.
جی سر. جی سر السلام علیکم.
وعلیکم السلام.
میں عرض یہ کرنا چاہتا ہوں, وہ کہتے ہیں کرین بھی کم لے تو سنین بھی کم لے, نواز شریف نے بچے اور بیٹی اس کے گھر کے آدمی وہ اس کیس میں ملوث ہے اور وزیر اعظم کو پتہ تک بھی نہیں ہے, تو وزیر اعظم کو 20 کروڑ عوام کا کیا پتہ ہوگا؟ پھر
اس
کو اخلاقی طور پر بھی
اچھا اچھا بہت شکریہ. ہمیں بہت سارے لوگوں نے کال کیا ہے, لیکن اس وقت جو ہیں ہم ایک بریک کی طرف جاتے ہیں اور اس کے بعد ہم بھارت سے بھی ایک نقطہ نظر لیں گے. لیکن میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں اور ہم بات کر رہے ہیں پاکستان میں پاناما انکشافات کے اثرات کے بارے میں. اس وقت ہمارے ساتھ پی ایم ایل نون کے امریکہ میں صدر روہیل ڈار ہیں, جبکہ پاکستان تحریک انصاف کے رہنما فردوس نقوی ہیں. ہمیں نئی دہلی سے ایک سیاسی تجزیہ کار اور سینئر صحافی پشپیندر کمار نے جوائن کیا ہے, لیکن آگے بڑھنے سے پہلے ایک بریک لیتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
جی, اور پاناما لیکس کے حوالے سے ہم بھارت چلتے ہیں, جہاں ہمارے ساتھ سینئر صحافی پشپیندر کمار ہیں. اور کمار صاحب, آپ کو خوش آمدید. پشپیندر کمار جی, ہمیں جوائن کیا ہے نئی دہلی سے پشپیندر کمار نے, اور ان کو ہم خوش آمدید کہتے ہیں. آپ لائن پہ ہیں؟ جی جی, پشپیندر کمار
جی.
تو ہمارے پاس ایک دلچسپ خبر آئی ہے, اور ہم چاہتے ہیں کہ بھارت اور نے جس طرح سے پاناما لیکس کے ساتھ ڈیل کیا ہے اس سے کچھ پاکستان بھی سیکھے, کیونکہ ہمارے پاس جو خبریں ہیں اس کے مطابق پاناما اور بھارت کے درمیان یہ جو ٹیکس کی معلومات ہے اس پر کوئی بات چیت چل رہی ہے اور کوئی اتفاق غالباً ہونے جا رہا ہے, کیونکہ ہم بھی جانتے ہیں کہ کوئی 500 ایسے بھارتی ہیں جنہوں نے آف شور کمپنیوں میں جو ہیں وہ اپنی رقم رکھی ہے. اس کے بارے میں کچھ ہمیں بتائیے.
دیکھیں, جس پر بھارت میں یہ خبر آئی تھی پاناما لیک کی, اس وقت اس کو اس طریقے سے ہنگامہ نہیں ہوا جس طریقے سے ہم دوسرے ملکوں میں دیکھ رہے ہیں. اور اس کی ایک بہت بڑی وجہ یہ ہے کہ بھارت کے اندر کرپشن کو لے کر کے پہلے ہی بہت سارے کیسز تھے, اور کیونکہ پناما لیگ کے سلسلے میں جب یہ بات آئی تو سیدھے طور پہ کہا گیا کہ جو ہمارے یہاں کے فورن منسٹر تھے وہ انہوں نے پناما سے کانٹیکٹ کیا, اور ان کے بیچ میں ٹیکس انفارمیشن ایکسچینج ایگریمنٹ کی بات ہے وہ بھارت اور پاناما کے بیچ میں چل رہا ہے, اس کے تحت دونوں ملک اس بات سے راضی ہو گئے ہیں کہ تمام سارے لوگوں کے وہ نام بتائیں گے, لیکن ساتھ ساتھ پاناما نے یہ بھی صاف کر دیا ہے کہ وہ ان ناموں کا استعمال کسی پولیٹیکل اسکور کے لیے, پولیٹیکل پروسیکیوشن کے لیے نہ کیا جائے. اور اس کے سلسلے میں یہ بات چیت کافی آگے بڑھ چکی ہے پاناما کی طرف سے, وہاں کی وائس منسٹر جو ہے ملٹی نیشنل کی, ملٹی لیٹرل کی, وہ بھی ان سے بات چیت ہو رہی ہے. اور کیونکہ برازیل اور جاپان کے ساتھ, جرمنی کے ساتھ پہلے ان کا یہ معاملہ ہو چکا ہے, لہٰذا بھارت کو امید ہے کہ سال کے آخر تک دونوں ملکوں کے بیچ میں اس جو آف شور کمپنی میں جو ٹیکس چوری کا معاملہ ہے اس سلسلے میں ایک آفیشیل دونوں کے بیچ میں بات چیت طے ہو جائے گی, اس کے تحت وہ نام دیں گے. لیکن جس طریقے سے ہم یہ دیکھ رہے ہیں کہ ایک انٹرنیشنل, جسے کہہ سکتے ہیں کسٹوڈیم آف انویسٹیگیٹو جرنلسٹ کی جو باڈی ہے, ان کی ویب سائٹ پہ جو اب تک 5 نام آئے ہیں اس میں 3 میڈیا ہاؤسز ہیں, اور یہ تینوں ورناکولر جرنلزم سے جڑے ہوئے ہیں اور ہندوستان کے صوبے مدھیہ پردیش میں یہ تینوں ہیں. لیکن اس کے علاوہ ساتھ ساتھ سرکار نے پارلیمنٹ کے اندر, خاص طور سے فائنانس منسٹر سے جب یہ سوال پوچھا گیا پاناما لیگ کے سلسلے میں, تو انہوں نے کہا کہ یہ ٹیکس چوری کا معاملہ ہے, اور سرکار کے پاس جو بھی نام اب تک آئے ہیں, کیونکہ انکم ٹیکس کا جو ہمارے ہندوستان میں سسٹم ہے اس انکم ٹیکس کا جو آرٹیکل 138 ہے اس کے تحت جن لوگوں کو نوٹس بھیجا جائے گا ان کے نام منظر عام نہیں کرے جا سکتے, یہ اس ٹیکس کا کلاوز ہے. لہٰذا ابھی تمام ساری اٹکلیں ہندوستان میں ہیں, لیکن یہ بھی کچھ کچھ طور پہ واضح ہو چکا ہے कि बहुत कोई इसमें पॉलिटिशियन कम इन्वॉल्व हैं और बड़ी बड़ी मल्टीनेशनल कंपनी ज्यादा हैं, तो उसमें कारोबारी लोग ज्यादा हैं, लिहाजा उन्होंने कहा है कि टैक्स चोरी का मामला है, लिहाजा इसको टैक्स चोरी के अंदाज में ही उसको हैंडल करना चाहिए। उसका कोई पॉलिटिकल स्टॉर्म अभी तक हिंदुस्तान में नहीं हुआ है और ना ही कोई ऐसा बनने जा रहा है।
तो ये बताइए कि अगर ये ज्यादातर मल्टीनेशनल कंपनीज हैं, लेकिन इसके अलावा हमने देखा है कि फिल्म स्टार्स के भी काफी नाम आए हैं, कुछ सियासतदानों के नाम आए हैं, तो क्या वो रकम जो ऑफशोर कंपनीज में रखते थे, क्या अब वो मुल्क में वापस आ जाएंगी? क्योंकि गालिबन हम भी जानते हैं कि टैक्स की चोरी जो है वो सबसे बड़ा उनके ऊपर होगा इस वक्त इल्जाम।
जो एश्योरेंस फाइनेंस मिनिस्टर ने पार्लियामेंट में दी है, उन्होंने कहा है तमाम जो भी लोग हो, चाहे वो सियासतदान हो, फिल्म एक्टर हो, अगर उस नोटिस के बाद उनके जो जवाब आएंगे, उस जवाब में अगर ये लगता है कि ये जरूरी नहीं है कि जितनी ऑफशोर कंपनीज हैं वो सब इलीगली हैं, अगर किसी ने टैक्स चोरी की है तो ये टैक्स चोरी के हिसाब से उनसे रिकवर किया जाएगा। इसमें किसी की पार्टी, किसी धर्म और किसी मजहब और किसी बड़े और छोटे का कोई लिहाज नहीं रखा जाएगा। लिहाजा लेकिन ये जरूर उन्होंने कहा है कि इसको एक तरीके से स्टॉर्म क्रिएट करने की जगह जो इसका लीगल प्रोसीजर है उस कंपनी के, उस मुल्क के साथ में, उस मुआहदे के बाद में बाकायदा नाम आएंगे, वो मंजर किए जाएंगे, उससे सुप्रीम कोर्ट को भी इन्फॉर्म किया जाएगा और उनसे तमाम लोगों से जो टैक्स चोरी इन्होंने की है वो वसूली होगी पूरे तौर पे। ये अश्योरेंस फाइनेंस मिनिस्टर देने के बाद में मैं सोचता हूँ कि हमारे यहाँ इस पर डिबेट ऑलमोस्ट खत्म हो चुकी है।
अच्छा जी जी, आप चंद मिनट और रहें हमारे साथ। डार साहब, जाने से पहले आप बताइए कि पाकिस्तान भारत से इस सिलसिले में क्या सीख सकता है, क्योंकि जाहिर है कि जब आप लोग एक कमीशन बनाएंगे, कमेटी बनाएंगे, पार्लियामानी कमेटी बनाएंगे, तो उसका कोई नतीजा तो निकलना चाहिए। क्या कुछ सोचा जा रहा है कि पनामा के साथ जो है वो सरकार की कोई बातचीत शुरू होगी टैक्स चोरी के सिलसिले में?
देखिए, जो आपने भी भारत से जो रिपोर्ट सुनाई है, जिस तरह से उन्होंने इस बात को हैंडल किया, मैं समझता हूँ बहुत ही मैच्योर तरीका है। हमारे यहाँ मुसीबत ये है कि ये पहले दिन से जब ये पनामा लीक्स आई हैं तो उसमें सियासी और पॉलिटिकल एम्बिशन शामिल होगी तहकीकात। यानी आपने वजीर आजम को ऐसे इम्प्लीकेट किया जैसे वो मुजरिम है, पहले ही तहकीकात से पहले, बात आने से पहले, उनकी बात सुनने से पहले आपने उनसे इस्तीफा मांग लिया और हुकूमत के खिलाफ वो कैंपेन शुरू की जो पिछले 3 वर्षों से लोगों के अभी जहन से महव नहीं हुई। जब आपके पीछे 2-3 साल की अपोजिशन की जो 1-2 पार्टियां हैं उनके हवाले से और चंद एक जो शख्सियात हैं पार्लियामेंट में उनके जो तहफात और उनकी जो ख्वाहिशात हैं इस हकूमत के हवाले से वो वक्फी नहीं है। जब उन्होंने इस तरह की डिमांड की थी, ये पूरी बात जो है जो टैक्स एवेजन के हवाले से आती है या इन गवर्नमेंट मनी के हवाले से, इसमें कोई दो राय नहीं है कि अगर उसको तहकीकात होनी चाहिए, उसमें कोई लेजिस्लेट करनी पड़े, किसी बात को कोई कानून बनाना पड़े, कानून साजी होनी चाहिए, और इसमें इंटरनेशनल जो हमारे पास जो हेल्प अवेलेबल है यूएन के हवाले से, पनामा के साथ बायलैटरल के हवाले से, वो सारों को हमें एक्सप्लॉइट करना चाहिए। और जो मुजरिम है और जो टैक्स के धारे में लोग नहीं है, उन्होंने मुल्क से पैसा निकाला है, वो खा किसी जमात में हो, उनका एहतसाब होना चाहिए। और ये बात आप जहन में रखिए कि इस तमाम मामले में सियासतदानों की बहुत थोड़ी तादाद है, ज्यादातर लोग इसमें तमाम वॉक्स ऑफ लाइफ के लोग मौजूद हैं, जिसमें अदलिया के लोग भी हैं, उसमें आर्म फोर्सेज के लोग भी हैं, कारोबारी हजरात भी हैं, मुल्क के ऐसे बेशुमार लोग हैं जिन्हें हम डिग्निटीज और सेलिब्रिटीज के हवाले से जानते हैं। तो ये जो क्रॉस दी बोर्ड जो इसमें तहकीकात है होनी चाहिए। लेकिन मैं एक और बात कहना चाहता हूँ, देखिए ये कुदरत ने हमें मौका फराहम किया है कि पाकिस्तान से करप्शन का और ये जो मनी लॉन्ड्रिंग का और ये लूट फसूट का जो सिलसिला चला हुआ है बरसा बरस से, इसका हम सदबाब करें। और पनामा लीक जो है वो ना सिर्फ ये कि टैक्स इवेजन के हवाले से, बल्कि इल गॉटन मनी और इसके अलावा जो जिन लोगों ने मुल्क के वसाइल को लूटा है, मुल्क से कर्जे लेके माफ करवाए हैं, टैक्स पेयर के पैसे जो हैं उसके साथ ज्यादती की गई है, अब देखिए इसमें सिर्फ ये मौजूदा हुकूमत नहीं है, बल्कि इसमें ऐसी हुकूमतें भी शामिल रही हैं जो कि आईन और कानून को तोड़ के बनाई गई और फिर लोगों ने उस अपनी अहमियत को हासिल करने के लिए तमाम जो कानून था उसको मोम की नाक की तरह उसको मरोड़ दिया और अपने अपने मफादत हासिल किए। मैं समझता हूँ ये वक्त आ पहुंचा है कि हमें बहसीयत कौम मेच्योरिटी का मुजाहरा करना चाहिए। पार्लियामेंट जो है, पार्लियामान बहुत सामान्य इदारा है, वो तमाम मुल्क की नुमाइंदगी करता है। हमें चाहिए कि हम सीरियसनेस के साथ इस पार्लियामेंट के फोरम पे एक ऐसा कमेटी का क़याम करें जिसमें तमाम जमातें शामिल हों और इस जो ہمارے یہاں جو 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 ناسور ہے کرپشن کا, اس کو ہم جڑ سے اکھاڑ سکیں اور اس کا سدے باب کیا جائے.
اچھا بہت شکریہ, کیونکہ مجھے معلوم ہے آپ کو جانا ہے, اس لیے اس وقت ہم شکریہ ادا کرتے ہیں روہیل ڈار کا جو پاکستان مسلم لیگ نون کے صدر ہیں, یہاں امریکہ میں ہوتے ہیں. آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ.
بہت بہت شکریہ.
فردوس نقوی اور پشپیندر کمار چند منٹ اور رہیں ہمارے ساتھ, ہمیں جو کالز آئی ہیں ان کو ہم ذرا تھرو کر دیتے ہیں. اس موضوع پہ ہمیں کال کیا ہے میاں والی سے مرید خان نے. جی جناب کہیے.
السلام علیکم جناب, دوست خیال سے یاد کر رہا ہوں. میں یہ کہتا ہوں کہ یہ جو کرپشن ہے یہ دہشت گردی سے بھی زیادہ خطرناک ہے, لیکن یہ جو طریقہ کار پاکستان میں ہمارے لیڈروں نے بنایا یہ ٹھیک نہیں ہے. یہ صرف اور صرف ان کو اپنی لوٹ مار کی فکر ہے کہ بھائی جتنا جلدی ہو سکے ہمیں موقع ملے ہم لوٹیں. میں عرض کرنا چاہتا ہوں کہ پاکستان میں کون اگر مولوی کو جو چندہ دو وہ مولوی کھا جائے گا, زکوٰۃ کا دو زکوٰۃ والا کھا جائے گا, بیت المال والا کھا جائے گا, یہ کون تو اس حوام میں سب ننگے ہیں جناب. میں
بہت شکریہ آپ کی کال کرنے کا. ہمیں کال کیا ہے کوہاٹ سے کامیاب بنگش نے. جی جناب کہیے.
ہلو السلام علیکم.
وعلیکم السلام.
وہ کہتے ہیں کھودا پہاڑ اور نکلا چوہا, وہی بات ہے کہ یہ احتساب بھی نہیں کریں گے اور اس کا کوئی رزلٹ نہیں نکالیں گے. ہم بار بار یہ کہہ چکے ہیں کہ یہ سیاسی شور شراب ہے, جس طرح انہوں نے کل پارلیمنٹ میں کیا ہے. پاکستان تحریک انصاف کا جو لیڈر ہے عمران خان, اس نے جو موقع تھا جو جگہ تھی بات کرنے کی ادھر باتیں نہیں کی اور خاموشی سے چلا گیا, اور اسی طرح یہ ٹرکاٹ حکوکر اور عام کو بیوقوف بنا رہے ہیں. اور
بہت شکریہ آپ کی کال کرنے کا. ہم یہ سوال کریں گے پی ٹی آئی کے رہنما سے, لیکن ایک اور کال لیتے ہیں. سکھر سے کال کیا ہے آزاد نے. جی کہیے.
السلام علیکم.
وعلیکم السلام.
جی اب مسئلہ صاف سواج آ گیا, جو ہندوستان کا جو صاحب نے بد کیا کوئی ایسا مسئلہ نہیں ہے, لیکن یہ ہمارے سیاستدانوں نے ملک کو عوام کو افرا تفری میں ڈال دیا ہے. یہ تو ایک آسان مسئلہ ہے.
بالکل.
یہ امریکہ نے ایک دوسرا 9/11.
شکریہ. اور ہمیں کال کیا ہے متین سلیمانی نے لنڈی کوٹل سے. جی کہیے.
مہمان آزاد سے صرف دو مختصر سوالات پوچھنا چاہتا ہوں کہ اس احتساب کا نہیں ہے پاناما لیکس, سب سے پہلے نے احتساب عمران خان کے ساتھ کرنا چاہیے, کیونکہ انہوں نے ایک پاکستان آزاد کے مقابلے میں گولڈ سمیت جمانہ کی بھائی بھی جو یہودی ہے ان کی حمایت کی ہے, یہ کہاں مولس ہو سکتا ہے. پھر نواز شریف کا احتساب کیا جانا چاہیے دوسرے نمبر پہ.
جی جی
دونوں کا دار ہے نا.
اچھا کیونکہ ہمارے ساتھ اس وقت پی ایم ایل نون کے صاحب نہیں ہیں, ہم فردوس نقوی کی طرف جاتے ہیں. فردوس نقوی آپ نے سنا, اور بنیادی طور پہ آپ کیا سمجھتے ہیں کہ بھارت سے کیا سبق سیکھا جا سکتا ہے, اور جس طرح کے کالرز نے باتیں کی ہیں اس میں سمجھا یہ جا رہا ہے کہ اگر ہر ایک بدعنوان ہے تو پھر بات آگے نہیں بڑھ سکے گی. جی
جی اصل میں پاکستان کے جو حالات ہیں اس کے بعد اگر عوام یہ سمجھتے ہیں کہ ہر ایک بدعنوان ہے تو اس کی بڑی جائز وجوہات ہیں. پاکستان میں ٹیکس ٹو جی ڈی پی ریشیو کمپیئر ٹو بھارت اگر آپ دیکھیں وہ اس بات کی نشائندگی کرتا ہے کہ یہاں کی اسٹیٹ مشینری صحیح کام نہیں کر رہی. پاکستان میں خود فائنانس منسٹر نے جب سوئٹزرلینڈ کے اکاؤنٹس کے اندر 200 بلین ڈالرز کا ذکر ہوا تو انہوں نے کہا کہ ہم جو ہے اس کے لیے کوشش کریں گے اور یہ پیسہ واپس لے کے آئیں گے, یہ فلور آف دا ہاؤس پہ کہا. آج اس بات کو گزرے ہوئے کوئی 1.5 سال سے زیادہ ہو گئے, ایک روپیہ یا ایک ڈالر نہیں آ گیا. پاکستان کے اندر وائٹ کالر کرائم میں کوئی بڑا آدمی آج تک پکڑا نہیں گیا اور نہ اس کو کوئی سزا ہوئی ہے ٹیکس کے حوالے سے, اور یہ ساری چیزیں اس بات کی نشاندہی کرتی ہیں کہ ہمارے ہاں وہ میچیورٹی یا وہ مشینری یا وہ انسٹیٹیوشن ابھی تک نہیں ایگزسٹ کرتی جو بھارت میں کر رہی ہیں, کہ جو صحیح معنوں میں لوگوں سے ٹیکس کلیکٹ کرنے کے لیے. تو بھارت کے اندر ہم نے پچھلے سالوں میں سنا کہ انہیں باقاعدہ شادیوں پہ ریڈ کیے اور لوگوں کی جویلری وغیرہ سب لے لی اور انہیں کہا آپ ثابت کیجئے کہ یہ جویلری آپ نے کس طریقے سے خریدی. اس قسم کا کوئی اقدام پاکستان میں نہیں لیا گیا. पाकिस्तान में बड़ा आम है, मशहूर है कि पाकिस्तान के यहाँ में शहरों में जो प्लॉट्स हैं उनकी कीमतें जो हैं वो 10% से 15% होती हैं असली कीमत के। और ये उसमें सरकारी अफसरान भी, फौजी अफसरान, सब लोग जो हैं उसमें उन प्लॉटों में इन्वेस्ट किए हुए। ये मैं डिफेंस हाउसिंग सोसाइटीज की बात कर रहा हूँ। और ये सब चीजें पता होने के बावजूद साल साल से कोई इसके ऊपर एक्शन नहीं लिया जाता। इसी तरीके से तकरीबन आप किसी भी शोबे में देख लें, जिस मुल्क ये कहते हैं कि ब्लैक इकोनॉमी इज एज बिग एज द वाइट इकोनॉमी, तो वहां ये कैसे हुआ है। फिर आप कवानीन देखिए कि आप डॉलर जितने मुल्क में लाएंगे उसके अंदर कोई आपसे सवाल नहीं पूछ सकता कि वो डॉलर कैसे आए। इस वक्त हुंडी का रेट जो है वो तकरीबन आपको 1-2% खर्चा होता है, तो आप पाकिस्तान से रुपए बाहर भेजिए 2% पे डॉलर खाली, तो कौन है जो 30% अपनी आमदनी का टैक्स में देगा। 2% टैक्स रेट के ऊपर सारा काम हो जाता है। गवर्नमेंट ने बड़े जोर शोर से कहा था कि हम जो है एक वाइटनिंग स्कीम लेके आ रहे हैं जिसके अंदर स्मॉल ट्रेडर जो है वो बेतहाशा रकूम को ले आएंगे और वंस इट कम्स इन द टैक्स नेट तो हो जाएगा। आपने उसका रिस्पॉन्स भी देख लिया, तो टोटल 5,700 लोगों ने के लगभग उसको रिस्पॉन्ड किया और रकम जो थी वो बहुत ही मायूस कुन थी जो डिक्लेयर हुई। तो ये सारी चीजें देखते हुए मैं ये नहीं समझता कि पाकिस्तान को पहले अपनी इंस्टीट्यूशंस को मजबूत करना पड़ेगा। जब वो इदारे मजबूत हो जाएंगे तो वो होगा। इस वक्त नैब के अंदर सिर्फ रूलिंग फैमिली के जो लोग हैं और गवर्नमेंट से जिनका ताल्लुक है उनके जो है, सुप्रीम कोर्ट के अंदर ये स्टेटमेंट दिया था कि 158 बड़े केसेस है और उनको बढ़ा के दो दिन बाद उसमें उन्हें कहा इसमें 20 और इजाफा कर ले तो 178 केसेस की बात। उस 178 केसेस में से नवाज शरीफ साहब, शहबाज शरीफ साहब के खिलाफ भी केसेस, और ये केसेस पिछले 12-14 साल से चल रहे हैं जब से वो हुकूमत भी थे। अगर वो सही मानों में सिंसियर होते अपने नाम को क्लियर करने के लिए तो पनामा लीक को तो छोड़े, पहले वो जो नैब में केसेस हैं उनका जवाब दे।
अच्छा, क्योंकि इस वक्त रोहेल डार भी जा चुके हैं और हम अपने अगले सेगमेंट की तरफ जाते हैं जो इसी मुजाकरे के साथ मुंसलिक हैं, लेकिन क्योंकि इसमें बहुत सारे सनतकार भी मुलविस हैं तो हम जो उनका नाम आया है पनामा लीक्स पर उस पे बात करेंगे। लेकिन इस मोड़ पे हम शुक्रिया अदा करते हैं पाकिस्तान तहरीक इंसाफ के रहनुमा फिरदौस नकवी का, और उनके साथ थे नई दिल्ली से सीनियर सहाफी पुष्पेंद्र कुमार। बहुत शुक्रिया और खुदा हाफिज। इसके बाद एक ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से मुजाकरा सुन रहे हैं और हम बात कर रहे हैं पाकिस्तान में पनामा इंकशाफात के असरात के बारे में। और जैसे कि आप लोग जानते हैं कि हुकूमत और हिजब मुखालिफ राजी हो गई है कि वो इकट्ठा तहकीकात करेगी। इस वक्त हमारे साथ हैं लाइन पर अवामी वर्कर्स पार्टी के सेक्रेटरी जनरल फारूक तारिक, जबकि हमें ज्वाइन कर रहे हैं कराची स्टॉक एक्सचेंज में स्टॉक ब्रोकर जफर मोती। लेकिन हम इब्तिदा करते हैं फारूक तारिक से। तारिक साहब, ये बताइए कि आपका कहना है कि आप लोगों ने भी इंतखाबात जो हैं वो लड़ने की कोशिश की थी, लेकिन आपने बताया था उस वक्त कि आप हैरान थे कि सियासतदानों के यहाँ इतना पैसा कहाँ से आता है। और जिस अंदाज में आपने देखा कि पाकिस्तान मुस्लिम लीग नून के रहनुमाओं ने पैसा खर्च किया इंतखाबात के दौरान, ये बताइए अब पनामा लीक्स और जो आपके तजर्बात हैं सियासतदानों के साथ, उनको आप किस तरह देखते हैं?
देखिए, बिल्कुल आपने ठीक कहा कि आम इंतखाबात में نہ صرف مسلم لیگ نے بلکہ پیپلز پارٹی اور تحریک انصاف کے رہنماؤں نے بھی بے تحاشا اخراجات کیے, ان اخراجات سے کہیں زیادہ جو الیکشن کمیشن نے الاؤ کیے ہوئے. اس وقت قومی اسمبلی کے انتخابات کے لیے 15 لاکھ روپیہ اور صوبائی اسمبلی کے انتخاب کے لیے آپ 10 لاکھ روپے سے زیادہ خرچہ نہیں کر سکتے. لیکن کوئی ایسی کنسٹیچوئنسی تو شاید ہی ہوگی جس میں اس سے کم کسی نے پیسے خرچ کیے ہوں. اس کو آپ 20 گنا 30 گنا 40 گنا ضرب دے لیں تو یہ اخراجات تھے. اور آپ ہمیں سمجھ آتی ان کے پاس پیسے کہاں سے آتے ہیں, چونکہ ٹیکس چوری کے ذریعے انہوں نے بہت سب صنعت کاروں اور سیاستدانوں, جو سرمایہ دار پارٹیوں کے سیاستدان ہیں, انہوں نے اپنے پیسے اکٹھے کیے ہوئے ہیں اور وہ پیسہ اس وقت نکالتے ہیں جب ان کو ضرورت ہوتی ہے اس قسم کے انتخابات میں اخراجات کرنے کی.
اچھا.
تو میں تو یہ سمجھتا ہوں کہ آف شور کمپنیوں کے پاناما لیکس کے سارے واقعات میں کوئی ایک پارٹی نہیں ہے جو اس سے باہر نکلی ہے. تمام بڑی جو پاکستان کی سیاسی جماعتیں ہیں جس میں مسلم لیگ بھی ہے, تحریک انصاف بھی ہے, پیپلز پارٹی بھی ہے, کاف لیگ بھی ہے, صنعت کار بھی ہیں, یہ سارے وہاں پہ جو ہے وہ اس میں شامل ہیں. اور اسی لیے اب یہ دونوں رضامند ہو گئے ہیں کہ ہم تحقیقات مل کے کرتے ہیں, چونکہ یہ سب چاہیں گے کہ کسی کو سزا نہ ملے اور یہ معاملہ اسی کا اسی طرح ہی حل ہو جائے.
اس وقت ہم چلتے ہیں کراچی اسٹاک ایکسچینج میں اسٹاک بروکر ظفر موتی کی طرف. اور ظفر موتی, آپ کو بھی خوش آمدید.
تھینک یو جی.
تو آپ کے علم میں ہے کہ اس وقت جو سرکار ہے اور اپوزیشن وہ اکٹھا ہو گئی ہے, ان کا کہنا ہے کہ کوئی پارلیمانی کمیشن بنے گا اور غالباً پاناما کے سلسلے میں کوئی پہل کی جائے گی. آپ کی کیا توقعات ہیں کہ اس میں سے کچھ نکلنا ہے؟
دیکھیے, اس دفعہ اس میں نکلنا ہے کیونکہ اس میں ایک جو سب سے بڑا مسئلہ ہے نا کہ ٹائم فریم یہ سجیسٹ نہیں کر سک رہی ہے نواز شریف کی حکومت کہ کس طرح جو ٹائم دکھایا جائے وہ 2 سینچریز میں فرق آ گیا ہے, نئی سینچری اور پرانی سینچری میں. تو یہ جو سینچری کا فرق ہے نا, یہ اگر بہت بڑا فرق ہوتا ہے. اور جو آپ کو یاد ہو تو پاکستان میں جو بزنس مین ہوتے تھے وہ ہر وقت اپنی فورن ایکسچینج بیئر سرٹیفکیٹ لینا, پرائز بانڈ لینا, انکیشمنٹ کرانا, آفیشلی ڈالر دکھانا, وہ اسی لیے کرتے تھے کہ یہ ٹائم فریم کا مسئلہ نہ آئے. اور جب ایف بی آر کے سامنے بیٹھے ہوں وہ تو کہیں میں نے اس جگہ سے یہ کیا, اس جگہ سے یہ کیا. اور جب بھی آف شور بینک اکاؤنٹس کھلتے ہیں یا آف شور کمپنی بنتی ہے یا آف شور ڈرلنگ ہوتی ہے, یہ ہینکی پینکی شروع ہوتا ہے. لیکن جب ہینکی پینکی شروع ہوتا ہے تو اس کو بھی جسٹیفائی کرنا ہوتا ہے کہ بھائی ہم نے یہ 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 کیا اور یہ اس ٹائم میں ہم نے یہ کیا یہ کیا, یہ پیسے کمائے, یہاں یہ آف شور کمپنی, یہاں یہ اپارٹمنٹ لیے, یہ چیز کی. اب جو میاں صاحب پھنس گئے ہیں ان کو یہ نہیں سمجھ آ رہا کہ جب بھی انہوں نے کوئی اسکیم دی تھی اپنے پیسے جو کالے ان کو سفید کرانے کے لیے, تو انہوں نے خود کبھی اس کو یوز نہیں کیا کہ ہم سے کون پوچھے گا. اب یہ پوچھ آ گئی ہے, یہ مسئلہ ہو گیا ہے.
لیکن آپ بھی جانتے ہیں اور ہم یہی بات کر رہے تھے, فاروق طارق ہمارے ساتھ ہیں عوامی ورکرز پارٹی کے, ان کا کہنا ہے کہ کوئی بھی سیاستدان ہو وہ باقاعدہ جب الیکشن لڑتا ہے تو پیسے خرچ کر کے لڑتا ہے, اور بے تحاشا پیسہ خرچ کیا گیا تھا 2013 میں ووٹس ایک طرح سے خریدنے کے لیے. تو ہم بھی جانتے ہیں کہ کس قسم کی جمہوریت ہے. اس میں آپ کیا سمجھتے ہیں کہ اگر تمام سیاستدانوں کے نام آتے ہیں تو وہ کیوں کر یکجا ہوں گے پاناما انکشافات کے حوالے سے؟
دیکھیں, اگر پی ٹی آئی کا آتا ہے نا تو پی ٹی آئی ٹائم فریم بتا رہی ہے عمران خان کہ بھائی یہ میں کاؤنٹی کھیل رہا تھا, یہ میچز ہیں, یہ میں نے میچز سے کمایا, فلیٹ لیا. اچھا, دنیا میں آف شور کمپنی بنانا منع نہیں ہے بلکہ انکریج کیا جاتا تھا 70s 80s 90s میں کہ آپ آف شور بنا لیں. باقاعدہ لائرز کہتے تھے کہ آف شور بنا لیں کیونکہ آپ کو کنٹری کا وہ نہ پڑے, آپ کو ٹیکس نہ پڑے ایز اے نان ریزیڈنٹ, کسی بھی کنٹری کا ہو جو انگلینڈ میں ہو یا فرانس میں ہو. ایون یہاں تک ہوا ہے کہ دنیا کا نمبر ون بینڈ جو رولنگ سٹونز ہے وہ ایگزائل میں چلا گیا تھا فرانس میں, یہ جب ان کو برٹش ٹیکس کے مسئلے آئے تو, اور خود وہ برٹشرز ہیں اور بلین ڈالر کی
جی ظفر موتی کی غالباً لائن اس وقت ڈراپ ہو گئی ہے. ہم یہی سوال کرتے ہیں فاروق طارق سے. طارق صاحب آپ بتائیے, آپ ہم جب تک ظفر موتی سے دوبارہ رابطہ کرتے ہیں, آپ پر امید ہیں کہ گورنمنٹ اور اپوزیشن کے درمیان یہ جو ٹرمز آف ریفرنس بنے ہیں پاناما لیکس کے حوالے سے, اس سے کوئی بات سامنے آئے گی؟
دیکھیے بڑے ہی انٹرسٹنگ ٹائمز ہیں اور ہمیں روز ایک نیا بیان, ایک روز نیا طریقہ کار, روز ایک نئی اسٹریٹجی جو ہے وہ سننے اور دیکھنے میں مل رہی ہے. اور دیکھیں آغاز جس طرح اس کا ہوا اور جس طرح ٹارگٹ کیا گیا میاں نواز شریف صاحب کو, عمران خان صاحب تو بہت زیادہ افینسو تھے, ان کی ٹون بھی بہت زیادہ تیز تھی. پیپلز پارٹی کے جب نام آئے تو وہ تو تھوڑا سا خاموش ہو گئے, لیکن جب عمران خان کی پارٹی کے, علیم خان کے اور دوسرے لوگوں کے نام سامنے آئے اور پھر خود ان کو یہ تسلیم کرنا پڑا کہ ہاں میں بھی ایک کمپنی چلاتا رہا ہوں, تو ان کی ٹون بھی چینج ہو گئی. اور مسلم لیگ نواز جو بہت زیادہ پہلے خاموش تھی, وہ پہلے افینس پہ آئی, لیکن آج وہ بھی ان کے ساتھ مل کر جو ہے وہ ایگری کر گئے ہیں. میرے خیال میں کچھ نہیں ہونے والا, یہ جو سرمایہ داری نظام ہے اس میں ایسا ہی کام چلنا ہے. دیکھیے پچھلے پورے عرصے میں یہ کہتے رہے کہ ہمیں آپ پاکستان کی اکانمی کو چلانے کے لیے جو ہے وہ ایسی مارکیٹ اکانمی ہو جو بالکل فری ہو, جس میں ڈالر کے جانے اور لانے پہ کوئی کسی قسم کی پابندی نہ ہو, ہمیں تمام فیسلٹیز دی جائیں. اور جنرل مشرف کے دور میں شوکت عزیز صاحب تو انتہا پہ چلے گئے تھے اور انہوں نے تو کہا جی کہ جو بھی آپ کرنا چاہیں کر لیں, آپ کو کوئی پوچھ گچھ نہیں ہوگی. اسی قسم کی صورتحال پاکستان میں ہے, فارنرز 100% اون کر سکتے ہیں, کوئی یہاں پہ قدغن نہیں ہے اور یہ بھی سارا پیسہ باہر نکال سکتے ہیں. اس کے باوجود بھی ان کمپنیوں کا ہونا یہ ان کے لالچ کی ایکسٹریم کو ظاہر کرتا ہے کہ یہ جو پیسہ ہے اس سے کتنا زیادہ یہ پیار کرتے ہیں اور ٹیکس دینے سے کتنی نفرت کرتے ہیں. اور ابھی یہ کہنا کہ یہ تو انکرج کیا جاتا تھا پہلے, جس طرح بھی ظفر صاحب بات کر رہے تھے 70s اور 80s میں کہ آپ آف شور کمپنیاں کھولیں, تو میرے خیال میں اگر اس وقت بھی انکرج کیا جاتا تھا تو یہ غلط تھا. آف شور کمپنیاں ہی نام ہے ٹیکس بچانے کا, جو ہے کرپشن کے پیسے کو صاف رکھنے کا اور اس کو اپنی مرضی سے استعمال کرنے کا. وہ تو اس کا تو کوئی مورل جواز ہمیں نظر آتا ہی نہیں ہے ایک عام انسانی نقطہ نظر سے, لیکن یہاں تو حمام میں سارے ننگے ہیں.
یہی تو سوال ہے, کیونکہ جب ہماری بات ہوئی پی ٹی آئی کے نمائندے سے اور ان کو میں نے یہ بتایا کہ پی ٹی آئی نے اور خاص طور پہ عمران خان نے جب الیکشنز کنٹیسٹ کیے تھے تو اس وقت جو انہوں نے فلیٹ بیچا تھا لندن میں اس کے غالباً جو ہیں وہ دولت انہوں نے درج نہیں کی, اس کا شمار نہیں کیا. اس کے باوجود وہ سب سے زیادہ نکتہ چینی کرتے رہے ہیں نواز شریف کی. لیکن ان کا یہ کہنا تھا اور پی ٹی آئی کو میں کوٹ کر رہی ہوں کہ اگر عمران خان پر کوئی بھی الزام آتا ہے تو ان کو بھی سامنے لانا چاہیے اور کسی بھی پارٹی کے بندے کو جو ہے اس کو اس سے مستثنی نہیں قرار دینا چاہیے. جی
اس کا مطلب تو یہ واضح ہو گیا نا کہ وہ کہتے ہیں کہ ہمارا احتساب کریں, یعنی آپ پہلے چوری کرتے ہیں پھر کہتے ہیں آپ ہمارا احتساب کریں. عمران خان صاحب تو علامت ہی نئی تبدیلی کی آئے تھے, کرپشن کے خلاف آئے تھے, اب وہ کہتے ہیں کہ میں نے بھی بنائی ہے لیکن یہ ٹھیک ہے, یہ غلط نہیں ہے. تو یہ جو جسٹیفیکیشن ہے یہ سمجھ نہیں آتی, لوگوں کو کنفیوز کرتی ہے. عمران خان صاحب کی کریڈیبلٹی انتہائی ڈیمیج ہوئی ہے اس پاناما لیکس کے ان انکشافات سے کہ ان کی بھی ایک کمپنی تھی اور وہ جو ان کے پاس ایک مورل بیسس تھی وہ بہت کمزور ہو گئی ہے دوسروں کو اٹیک کرنے کی, کہ وہ بھی جو ہے وہ غلط کام کرتے رہے تھے. میرے خیال میں پی ٹی آئی کا جو عروج ہے وہ ہم دیکھ چکے ہیں, اب اس کے اندر مختلف طرز پہ کرائسس سامنے آ رہے ہیں. لیڈرشپ کا کرائسس ہمیں بالکل واضح نظر آتا ہے اور اس پیریڈ میں تو خاص طور پہ جتنے بھی الیکشنز ہوئے ہیں اس میں انتہائی کم ووٹ ملے ہیں تحریک انصاف کو. اس کی ایک وجہ ان کی جو پچھلے عرصے میں یہ دردہ سیاست تھی اور جو آفینسو زبان استعمال کرتے تھے اور جس قسم, یعنی آپ خود تو صاف نہ ہو लेकिन दूसरों को गंदा होने का दाना करते रहे, ये इस तरह की सियासत में काम नहीं कर सकते।
यही सवाल मैं करना चाहूंगी। जफर मोती की लाइन दोबारा वो लाइन पर हैं। जफर मोती, आप हैं हमारे साथ?
जी बिल्कुल हूँ।
तो आपकी लाइन ड्रॉप हो गई थी, आप बता रहे थे आप पूर्व उम्मीद हैं कि ये ऑपोजिशन और सरकार के दरमियान जो इस वक्त एक मफाहमत हो रही है और जिसमें पार्लियामानी एक कमीशन बनाया गया है, आप पूर्व उम्मीद हैं कि इसमें से कुछ निकलेगा? जी क्यों?
जी बिल्कुल, इसलिए है मैडम, देखें कि मैं पाकिस्तानी हूँ, मेरी टोटल एजुकेशन पाकिस्तान के बेस्ट स्कूल्स में हुई है, मैं उस जगह पर बैठा हूँ जहाँ से ये सब मूवमेंटें होती रही हैं, ठीक है, स्टॉक एक्सचेंज और मनी एक्सचेंज और इनमें हम इनको वॉच कर रहे हैं, शरीफ फैमिली को 80 से हमें नजर आ रहा है कि इनकी मूवमेंट क्या है। वो इमरान खान के एक फ्लैट में इसको लेकर बैठे हुए हैं, हम ब्रदर्स टेक्सटाइल के शेयर खरीदो फरोख, हम बैंकों के सामने इनकी प्लेजिंग, फिर नॉन प्लेजिंग, फिर बिजनेस सेल शो करना, हम इनके एग्जाइल, हम सब देख रहे हैं। ये ऐसा है कि वो इंसान जो था वो पब्लिक ऑफिस में नहीं था जब ये सब हो रहा था, अगर उसकी हैंकी पैंकी है तो वो एज अ टैक्स एग्जाइल लेना या टैक्स हेवन का फायदा उठाना, हर पाकिस्तानी का अगर वो दुनिया में कहीं लेता है कोई प्रॉपर्टी तो उसका हक है। और बाकायदा सब जो टैक्स के बड़े लॉयर्स हैं वो पहला वर्ड ये बोलते हैं कि हर इंसान को टैक्स की बचत करने के लिए उसका राइट है कि वो कम से कम टैक्स भरे, तो उसका उसको कहा नहीं जाता, उसको बाकायदा एडवाइस किया जाता है कि आप ये करोगे तो इस तरह टैक्स भरेगा। अब ये जो फैमिली है, इनके फॉरेन एक्सचेंज बेयर सर्टिफिकेट, इनके मूवमेंट ऑफ मनी, इनका बाहर फैक्ट्रियां लगाना, आप हुसैन नवाज शरीफ, हसन नवाज शरीफ, मरियम, चार इंटरव्यू ले लेंगे तो आपको पता चल जाएगा। क्योंकि हम लोग जब एफबीआर के सामने बैठते हैं, जब रेगुलेटर्स के सामने बैठते हैं, तो हमें भी यही चेन ऑफ इवेंट्स दिखाने पड़ते हैं हर साल कि हमने ये किया और ये इस तरह हमने किया और इस तरह ये हमने पैसे कमाए और इस तरह हमने टैक्स बचाया और इस तरह हमने टैक्स दिया है। इनके पास वो ट्रेल ही नहीं बन रही।
लेकिन ये बताएं, क्योंकि जो हमारे पास खबरें हैं उसके मुताबिक इमरान खान ने जब अपना फ्लैट बेचा था तो इलेक्शन से कबल उन्होंने अपनी दौलत को जो है उसका इंदराज नहीं किया, क्या ये भी एक वायलेशन नहीं है?
नहीं, ये आपकी खबर गलत है। देखो मैं इमरान खान का फैन नहीं हूँ और ना मैं उसके पार्टी का हूँ, लेकिन मैंने उसके हॉस्पिटल की वर्किंग देखी है, मैंने ये देखा है कि वो
उनकी लाइन दोबारा से ड्रॉप हो गई, उनको हम दोबारा लेते हैं। इस दौरान हमें कुछ कॉल्स आई हैं, उनको बारी बारी लेते हैं। हमें कॉल किया है डॉक्टर जफर इकबाल जफर ने। जी कहाँ से कॉल कर रहे हैं, क्या कहना चाहेंगे?
फैसलाबाद से जी।
अच्छा जी, कहिए।
अस्सलामुअलैकुम।
वालेकुम सलाम।
डॉक्टर जबरत कह रहा हूँ जी, गुजारिश ये है कि ये हुक्मरान, ये सियासतदान, ये इनके बयानात, ये सबके सामने है, तो बात ये है, ये पनामा लीक जो है ये पाकिस्तान के किसी सियासतदान ने नहीं बनाई, ये तो पनामा लीक वालों ने बनाई है।
अच्छा,
तो इसमें तो वो आपके वसासत से पता चला था कि शायद या ईरान के जो असासे थे वो फ्रांस वालों ने जब्त कर लिए थे रेगुलरिटी की वजह से।
अच्छा, शुक्रिया आपके कॉल करने का। जी 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 जी, शुक्रिया। शुक्रिया, हमारे पास वक्त बहुत कम होता है। नौशेरा चलते हैं जहाँ से असगर खान कुछ कहना चाहते हैं। जी जनाब, कहिए। अच्छा जी, कहिए।
हेलो,
वालेकुम सलाम।
ये आपको तो पता ही है, पाकिस्तान के सियासत का आप प्रोग्राम भी करके ये सारी जो जमहूरियत जो इंडस्ट्री बन चुकी है, ये सारे सियासतदान जो है ये इंडस्ट्री वालों को, कंपनी वालों को, ठेकेदारों को ये सारे हायर करते हैं और उनके मुफादात का ये लोग तहफ़ करते हैं, कुछ भी नहीं होगा ना में सारे।
बहुत शुक्रिया आपके कॉल करने का, बहुत शुक्रिया। और हमें मुजफ्फराबाद से कॉल आई है। अच्छा, मुमताज खान ने हमें कॉल किया है हाजन से। जी कहिए।
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम
मैडम, सबको मेरी तरफ से प्यारे बहन भाइयों को सलाम को पहुंचा दो। मैडम मैं ये अर्ज करता हूँ कि सब اسکول کی چپراسی سے لے کر وزیر اعظم تک سب چور ہیں, تو ہم غریب کس سے سب ہوا کرتے ہیں.
شکریہ آپ کی کال کرنے کا. طارق صاحب یہ بتائیے, جس طرح سے ظفر موتی نے کہا, انہوں نے کہا کہ پی ٹی آئی تو بہت اچھا کام کر رہا ہے, اور ضروری نہیں ہے کہ یہ باتیں سچی ہوں کہ انہوں نے جو ہے اپنی ڈکلیریشن نہیں کی تھی, آپ کی کیا معلومات ہے اس سلسلے میں؟
لیکن میرے خیال میں ظفر موتی صاحب تو تھوڑی جانبداری سے کام لے رہے تھے. بہت واضح بات ہے کہ عمران خان صاحب کے کئی بیانات میں نے پڑھے, جس میں انہوں نے کہا مجھے یہ گفٹ کیا گیا تھا فلیٹ, وہ میں نے بیچا اور پھر یہ میں نے اپنی جگہ خریدی. تو یہ دیکھیں جو جگہ انہوں نے خریدی وہ 300 کنال سے زیادہ ہے. ایک آدمی 300 کنال میں رہنے کے لیے گھر بناتا ہے, بات کرتا ہے انصاف کی, تو مجھے تو یہ اس بات کی سمجھ نہیں آتی کہ انصاف کس طرح پھر لوگوں تک جائے گا جب آپ کا رہن سہن بالکل مختلف ہے. اور جس قسم کی آپ سیاست کی بات کرتے ہیں اس میں آپ کے ساتھ جو لوگ بیٹھے ہیں ان میں ایک علیم خان صاحب بھی ہیں, میں تو لاہور میں اس کا وٹنس ہوں, خود ذاتی طور پہ ان کا وکٹم ہوں. انہوں نے مجھے ایک سرکاری زمین اپنے گھر کے لیے بیچ دی اپنی کہہ کے 98 میں, جو میں نے پریس کانفرنس کی تھی لاہور میں اس مسئلے پہ.
اچھا.
یہ پچھلے چند ماہ پہلے. تو مجھے تو ایسے لگتا ہے کہ جو پاکستان کے سرمایہ دار ہیں ان میں مورل جو ایک جسٹیفیکیشن ہوتی ہے اپنی ایگزسٹنس کی وہ ختم ہو گئی ہے, وہ ہر طریقے سے اپنی دولت کو بڑھانا چاہتے ہیں. ابھی ظفر صاحب کہہ رہے تھے کہ ٹیکس بچانا آپ کا حق ہے, تو پھر کہاں گیا آپ کا ہائی مورال, کہاں گیا آپ کی وطن کی محبت, کہاں گیا آپ کا پاکستان میں ایک تبدیلی کا نعرہ؟ اگر آپ نے یہی کام کرنے ہیں جو آنری لوگ یا آنری بزنس مین سوچتا ہے پیسہ کس طرح میں نے زیادہ کرنا ہے, تو یہ تو سیاست تو قربانی کا نام ہے, سیاست تو لوگوں کے لیے سب کچھ قربان کرنے کا نام ہے. آپ تو ریاست جس کو آپ نے تعمیر کرنا ہے اس کو ہی پیسے نہیں دینا چاہتے. مجھے تو یہ بات درست نہیں لگتی.
اچھا غالباً اس وقت ظفر موتی دوبارہ لائن پہ ہیں. ظفر صاحب آپ نے جو کہا کسی حد تک فاروق طارق نے اس کی تردید کی کہ سیاستدان جو ہیں سب کے سب ملوث ہیں, سب کے سب جو ہیں وہ بدعنوان ہیں, اور وہ کوئی بھی امید نہیں رکھتے کہ کوئی بھی پارلیمنٹری کمیشن بن جائے پیسہ واپس نہیں آئے گا ملک میں. آپ کیا کہنا چاہیں گے؟ آپ کہہ رہے تھے کچھ.
دیکھیں دنیا اب چینج ہو رہی ہے, دنیا کا کانسیپٹ چینج ہو رہا ہے. سوئس بینکوں کو اور سوئٹزرلینڈ کی گورنمنٹ کو بھی شرما دیا گیا ہے کہ کیا کر رہے ہو آپ. دیکھیں یہ جو پاناما لیک سے یہ ایک نیا ایرا آ رہا ہے, اس کی وجہ سے کچھ چینجز آ رہی ہیں. دیکھیں اب ان کو ہے نا موبوٹو سیسے یا مارکوس یا قدافی یا صدام, ان سب نے جو حرکتیں کی آخری پیسہ دب گیا نا انٹرنیشنل بینکوں کے اندر. لیکن آج جو ہے یہ اب ڈفرنٹ آؤٹ لک ہے. پیپل اب جو دنیا ہے وہ چینج ہو رہی ہے. میں دیکھ رہا ہوں کہ میری لائف ٹائم میں ہی سوئس بینکس جو ہیں جو 100-100 سال سے سیکریسی رکھے ہوئے ہوں گے وہ کھولیں گے, وہ اپنا گلٹ مانیں گے, وہ سمجھیں گے کہ اب یہ بہت زیادتی ہو گئی ہے غریب لوگوں سے. یہ افریقہ کا پورا جوس نکال کر مبوتو سیسے نکال کر لے گیا یا اپنا قدافی لے گیا, یہ اب دنیا کھلے گی کہ بھائی یہ کیا ہو رہا ہے. یہ کہیں پر پانی پینے کے لیے نہیں ہے اور کہیں پر جو ہے وہ اپنا اتنا بلینز آف ڈالرز ہے کہ 1980 میں 9 ملین ڈالر لے کر شریف فیملی جا رہی ہے. یہاں پر پاکستان میں 9 ڈالر مہینے کے کمانے والے لوگ ابھی بھی بیٹھے ہوئے ہیں. 9 ڈالر اور 9 ملین 80s میں, جو 9 ملین اگر 80s میں ہے تو آپ اس کو انڈیکسیشن سے کریں گے تو آپ کو نظر آئے گا 900 ملین ڈالر ہوا ابھی کا.
ظفر صاحب یہ بتائیے, آپ کے آنے سے پہلے بھارت سے ایک صاحب تھے جنہوں نے بتایا کہ بھارت نے بڑا اچھا طریقہ نکالا, یعنی کہ انہوں نے بھارت کی سرکار اس وقت پاناما کے ساتھ بات چیت کر رہی ہے کہ جن جن لوگوں نے اپنا پیسہ باہر رکھا ہے ان کو ٹیکس کے ذمرے میں لایا جائے. کیا پاکستان کے اندر اس طرح کا کرنا ممکن ہے؟
بالکل ہے. भाई एक स्कीम बनाए, उनको कहें जैसे मीसा के जमहूरियत है ऐसे मीसा के इकोनॉमी बनाए, उसमें कहे भाई अगर जफर मोती ने कहीं पर छुप छुपा कर कोई प्रॉपर्टी ली हुई है और उसने नहीं बताया तो उसको कहें भाई 15% टैक्स भरो पाकिस्तान में, प्रॉपर्टी का अमाउंट डिक्लेयर करो और यूरो में ओन, इस तरह करके टैक्स भी आ जाएगा आपको पास, वो आदमी भी अपने गिल्ट को खत्म कर देगा जो शर्मिंदा है और इस तरह वो फिनिश हो सकता है। लेकिन ये अब नहीं हो सकता, ये उनके लिए हो सकता है जो नीचे जो पब्लिक ऑफिस को होल्ड करते हो उनके लिए नहीं अलाउड है।
आप बताइए, क्योंकि बहुत ज्यादा पाकिस्तान की इकोनॉमी जिसको कहते हैं वो ब्लैक इकोनॉमी है, काला धन है, और बहुत ज्यादा पैसा बाहर भेजा जाता है और फिर मनी को वाइट करके वापस लाया जाता है, ऐसे में आप क्या तवक्को करते हैं कि जब 2 लाख ऑफशोर कंपनियां हैं और लोग अपना टैक्स भी उसके जरिए बचाते हैं, तो क्यों कर किसी के मफाद में होगा कि वो इस सिस्टम को खत्म करें?
यानी किस सिस्टम को खत्म करें?
ये जो बाहर पैसे रखने का जो सिस्टम है जिसमें टैक्स की छूट हासिल होती है और मनी लॉन्ड्रिंग होती है, इसको जो सनतकार हैं या जो जिनको बड़े नाम कहते हैं उनके पास क्या दिलचस्पी है कि वो इस सिस्टम को खत्म करें?
वो सिस्टम को खत्म नहीं करना चाहते, दुनिया खत्म कर रही है। देखिए अब नया न्यू वर्ल्ड ऑर्डर यही आएगा ना कि ये जो चीजें हैं, ये जो एक बैग को पिक करके केमैन आइलैंड में कर देना, ये 911 के बाद खत्म हो गया है। कई मुल्कों में मनी लॉन्ड्रिंग उससे बड़ा जुर्म है कत्ल से बड़ा, क्योंकि मनी लॉन्ड्रिंग और टेररिज्म, मनी लॉन्ड्रिंग और टॉपलिंग ऑफ गवर्नमेंट, मनी लॉन्ड्रिंग और मेकिंग ऑफ गवर्नमेंट, मनी लॉन्ड्रिंग और भूख, ये सब साथ हो गया है। तो इनको देखते हुए अब दुनिया चेंज होगी, और दुनिया जब चेंज होगी, मैं खुद बहुत बड़ा कैपिटलिस्ट हूँ लेकिन अब मैं देख रहा हूँ कि राइटिंग ऑन द वॉल है कि अब ये जो चीजें हैं ये बेटरमेंट के लिए आएंगी गरीबों के लिए दुनिया के।
फारूक तारिक साहब, आपके इल्म में है कि बदउनवानी के खिलाफ एक लंदन में कॉन्फ्रेंस हुई थी और गालिबन वहां भी सोचा जा रहा है कि कोई ऐसे कवानीन बनाए जाएं जिसकी वजह से जो इस वक्त पनामा के जजीरे हैं उन पर नए कवानीन लागू किए जाएं। आप बताइए कि दुनिया में जिस तरह से तब्दीली आ रही है, जैसे जफर मोती ने कहा, इस सिमत आप पर उम्मीद हैं? अच्छा, क्योंकि हमारी लाइनें ड्रॉप हो रही हैं। और जफर मोती, क्योंकि हमारे पास एक मिनट और है, इस बैनुल अख्वामी कॉन्फ्रेंस के हवाले से अगर आप कुछ कहना चाहें। अच्छा, इत्तफाक है कि हमारी दोनों लाइनें इस वक्त डिस्कनेक्ट हो गई। हमारे पास कुछ लोग हैं, कॉल्स हैं, और इस वक्त कौन है लाइन पर, क्या कहना चाहेंगे आप इस मौजू पर? जी, प्रोड्यूसर का कहना है कि कोई लाइन पर है और उनको वो थ्रू करें। जी, कहिए, क्या नाम है आपका? जी, कहिए।
राजा मुजफ्फर हसन जफर से।
अच्छा जी, कहिए जी, कहिए, क्योंकि हमारे पास
था इसी जरे बहस हवाला से। मेरा खुद एक बड़ी पॉलिटिकल फैमिली से ताल्लुक है, मेरे हकीकी भाई वजीर आजम है आजाद शेर के मुमताज राठौर। लेकिन जी सर, मेरा ख्याल है कि ये एकरासी बोर्ड होना चाहिए साहब, और जो मियाँ साहब ने कल 7 सवालों का जवाब नहीं दिया, मेरा ख्याल है बेहतर ये था कि वो पहले अपने आप को क्लियर करते और उसके बाद दूसरों को एतराज का मौका नहीं देता। जिस तरह राई शेख साहब ने उन्होंने कहा था जी आप अपने घर से शुरू करें, तो उन्होंने शुरू कर दिया और बड़े बड़े ऑफिसर जो है ना वो फारिग कर दिए।
बहुत शुक्रिया आपके कॉल करने का।
एतराज का मौका नहीं देता, और उसके बाद
आपने अच्छी तजवीज दी, आप अच्छा मशवरा दे रहे हैं, आपका शुक्रिया कॉल करने का। मोहम्मद जाफर ने हमें कॉल किया है, जी कहाँ से कॉल करें? अच्छा,
अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम सलाम, कहिए।
जी मैं सुबेदार मोहम्मद इकबाल आजाद कश्मीर चौकी समाणी से बात कर रहा हूँ।
अच्छा जी, कहिए
जी। मैं गुजारिश ये करना चाहता हूँ कि मेरे ख्याल में जो हमारी जो अभी लोकल सोच है ना, वो ये कह रही है कि ये आपस में इकट्ठे होकर जो है ना वो पूरा क्रिकेट जो है ना ये इकट्ठे खा लेंगे, तो आवाम तक जो है ना ये मेरे ख्याल में कोई चीज पहुंचेगी नहीं।
تو پھر بھی ہم یہ گزارش کرتے ہیں کہ پیپلز پارٹی کے دور میں 125% ہماری جو ہے وہ پینشن بڑھائی گئی تھی, تو نواز شریف کے دور میں جو ہے نا ابھی تک ہماری 17.5% جو ہے وہ بھی کہہ رہے ہیں کہ 2.5% ہم نے دی ہے. تو ہماری یہ گزارش ہے کہ ابھی جو ہماری پینشنیں جو ہیں یہ کم از کم بڑھا دیں, باقی جو ہے وہ کھاتے پیتے رہیں.
بہت شکریہ آپ کے کال کرنے کا. جیسے کہ آپ جانتے ہیں کہ کراچی اسٹاک ایکسچینج کے ظفر موتی اس وقت پر امید ہیں کہ کچھ ہوگا اس ہنگامے کے بعد. ہمارے پروگرام کا وقت ختم ہوا. اس پروگرام کے لیے ہمارے انجینئر تھے ایل سینٹوس, پروڈیوسر اسفر امام. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. Thank you.